ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وحبيبنا وشفيعنا وسندنا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا وقال النبي صلى الله عليه وسلم من أحدث في أمرنا هذا ما ليس منه فهو رد وقال النبي صلى الله عليه وسلم لكل قوم عيد ولنا عيدان أو كما قال صلى الله عليه وسلم وقال النبي صلى الله عليه وسلم الكيس من دان نفسه وعمل لما بعد الموت قرآن مجید کی آیت کا ایک حصہ اور رسول اللہ صلی اللہ علیہ وسلم کی دو حدیثیں پڑھی ہیں. دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور عمل کی توفیق عطا فرمائے. آج میں ذرا لیٹ ہو گیا ہوں بیان میں کسی مصروفیت کی وجہ سے، ورنہ اصل جو ٹائم ہے وہ 1:35 ہے. بعض لوگ جب امام دیر سے آئے تو وہ سمجھتے ہیں کہ یہی ٹائم ہے امام کے آنے کا، پھر وہ اسی ٹائم پہ آتے ہیں، تو اس لیے ذرا تاخیر ہوئی ہے. تاخیر کے اسباب بیان کرنے کی ضرورت نہیں ہے میرا خیال ہے. قرآن مجید کی جو آیت میں نے آپ کے سامنے پڑھی ہے اس کا مطلب ہے وما آتاکم الرسول فخذوه، رسول تمہیں جو چیز دے دیں اسے لے لو، وما نہاکم عنہ اور جس چیز سے تمہیں روکیں اس سے رک جاؤ. کیونکہ رسول قاصد کو کہتے ہیں، سفیر کو کہتے ہیں. یہ جب تمہیں کسی چیز سے روکیں گے تو یہ خود نہیں روک رہے بلکہ یہ کسی کا پیغام لے کر آئے ہیں، تمہارے رب کا پیغام. تو وہ روکنے والا کون ہے؟ اللہ ہے. زبان کس کی ہوگی؟ محمد صلی اللہ علیہ وسلم کی. اسی طرح کسی چیز کا کرنے کا کہیں تو کر لو، اس لیے کہ کہنے والے تو محمد صلی اللہ علیہ وسلم ہیں، زبان ان کی ہے، مگر حکم کس کا ہے؟ اللہ کا حکم ہے. یہود و نصارہ نے، ان کے پیغمبروں نے جو انہیں تعلیمات دی تھیں یہ کرو یہ نہ کرو، تو اس پر قناعت نہیں کی، اکتفا نہیں کیا. انسان میں اللہ نے خواہش پرستی کا ایک مادہ رکھا ہے، نفس پرستی، یعنی اس کے دل کی جو خواہشات ہیں انسان چاہتا ہے میں ان خواہشات کو پورا کروں. شریعت پہ جب آپ چلتے ہیں تو وہ ساری خواہشات پوری ہو نہیں سکتی. ویسے تو جو شریعت پہ نہیں چلتے ان کی بھی ساری پوری نہیں ہوتی، ساری تو آج تک کسی کی پوری ہوئی نہیں ہے. ما قضى احد منها لبانته ولن تها عرب الا الى عربي، شاعر نے کہا ہے کہ دنیا میں کوئی بھی ایسا شخص نہیں گزرا جس نے اپنی خواہشات کو پورا کر لیا ہو اور وہ دنیا سے جانے سے پہلے یہ کہہ کے جا رہا ہو کہ میرے دل میں جو جو تمنائیں تھی ساری پوری ہو گئی ہوں. ایسا کوئی بھی نہیں گزرا. اگر کسی نے یہ لفظ کہا بھی ہے تو اوپر اوپر سے کہا ہے، ورنہ دل میں اس کی خواہشات بہت ساری تھیں جو پوری نہیں ہوئی. جو یہ کہتا ہے کہ میری ساری خواہشات پوری ہو گئیں اور پوری ہو کے اب میں دنیا سے جا رہا ہوں، تو اسی وقت اس کا جھوٹ پکڑا جا سکتا ہے کہ تیری ساری خواہشات پوری ہوتی تو دنیا سے جاتا کیوں؟ کوئی چاہتا ہے کہ دنیا سے جائے؟ ہر شخص کی خواہش ہے کہ دنیا سے نہ جائے. تو یہ خواہش تمہاری پوری نہیں ہو رہی، تبھی تو جا رہے ہو. اور دنیا سے جانے کا مطلب جتنی پوری ہوئی ہیں اب وہ بھی نہیں ہوں گی، جتنی ہو رہی تھی پوری اب ان کا دروازہ بھی بند ختم۔ تو موت تو ویسے ہی ساری خواہشات کو ختم کر دیتی ہے۔ مرنے کے بعد کوئی مردے سے پوچھتا ہے کہ یہ کیا کھاتے تھے، کیا پہنتے تھے، کن کن چیزوں کا شوق تھا، یہ چیزیں نہیں پوچھی جاتی۔ پتہ ہے کہ اب ان کے لیے ان کے سامنے خربوزہ لا کے رکھو، تربوز لا کے رکھو، ان کے لیے برابر بڑے گوشت بڑا گوشت رکھ دو، کباب رکھ دو، چھوٹا گوشت رکھ دو، ان کے لیے زندوں کے سامنے تو یہ ہے، بڑا گوشت بھی ہوگا، چھوٹا بھی ہوگا، سبزی بھی ہوگی، تو زندہ آدمی تو کہے گا کہ بھائی کیا کھانا چاہیے کیا نہیں کھانا چاہیے۔ مردوں کے لیے یہ چیزیں نہیں ہیں۔ تو خواہشات کے سارے دروازے بند۔ یہاں ایک چھوٹی سی بات کہ بعض لوگ مردوں کے اصال ثواب کے لیے وہ چیزیں پکاتے ہیں جو ابا جی کو پسند تھیں، یہ بھی ایک بدعت ہے۔ ہمارے پڑوس میں ایک صاحب کا انتقال ہوا، کئی سال پرانی بات ہے، جب کہیں اور رہائش تھی میری، تو ان کے بچے خربوزہ تلاش کر رہے ہیں، بے موسم کا خربوزہ کہاں ملے گا بھائی۔ پوچھا گیا کہ خربوزے میں کیا حکمت، کہ جی ہم خربوزہ صدقہ کریں گے کیونکہ ابا خربوزہ بہت شوق سے کھاتے تھے۔ نئی نئی چیزیں ہیں تو ایک اور صحیح۔ ہمیں دکھ اس لیے نہیں ہوتا کہ اتنی بدعتیں دیکھ لی ہیں کہ ہم یہ کہتے ہیں کہ چلو جہاں اتنی برداشت ہو رہی ہیں ایک اور صحیح۔ ابا خربوزہ شوق سے کھاتے تھے لہذا غریب کو خربوزہ کھلائیں گے، تو بھائی وہ غریب جو چیز شوق سے کھاتا ہے اسے وہ کھلاؤ، اس کو خربوزہ کھا رہا ہے تو خربوزہ کھلا دو، ابھی تو غریب کی حاجت پوری کرنی ہے نا۔ تو یہ بھی بدعت ہے کہ وہ کیا کھاتے تھے ہم وہی کھائیں گے، یہ ان کی یاد تازہ کریں گے۔ سنا ہے کہ جب اداکار اور فنکار لوگ مرتے ہیں تو ان کی ہٹ ہونے والی فلمیں دیکھی جاتی ہیں ان کے اس حال ثواب کے لیے۔ یہ بچوں شور کر رہے ہیں بھائی، ان کو خاموش کراؤ، کوئی صاحب جائیں ذرا پیچھے، ان کو شور نہیں کریں۔ تو فنکاروں اداکاروں کے بارے میں سنا ہے کہ جب مرتے ہیں تو ان کی فلمیں، یا تو احسال ثواب مقصد ہوگا یا یہ کہ ان کی یاد تازہ کرنے کے لیے، وہ قبر میں کہہ رہے ہوتے ہیں کہ خدا کے لیے ہماری یاد تازہ کرنے کے لیے یہ چیزیں لوگوں کو نہ دکھاؤ، یہی تو گناہ ہیں جو ہم نے دنیا میں کیے تھے اور آج ان کو بھگت رہے، انہی کو تم ریلیز کر رہے ہو۔ کوئی اچھے کام تو نہیں کیے ہوتے نا فلموں میں، بے پردگی، گانے بجانے، ناچ گانے، ان میں کوئی بھی چیز ایسی نہیں ہے جس سے اللہ خوش ہوتا ہو۔ تو اس لیے میت کو ثواب پہنچانے کے لیے غریبوں کو کھانا کھلایا کریں، یہ کام ہے کرنے کا، چپکے سے کھلائیں، ان کو یہ نہ بتائیں کہ ہمارے ابا کا انتقال ہوا ہم اس لیے تمہیں کھلا رہے ہیں۔ اگر آپ نے ان کو بتایا تو وہ کہیں گے اللہ کرے سب کے اباؤں کا انتقال ہو جائے، ہم روز کھائیں۔ دعوت جو ہے یہ خوشی کے موقع پہ ہوتی ہے، غموں کے موقع پہ نہیں۔ غم کے موقع پہ صدقات و خیرات ہوتے ہیں، تو اس کو ایسی دعوت کی شکل نہ دی جائے چپکے سے کسی غریب کو ہوٹل پہ کھلا دیا، بھوکا پھر رہا ہے، یہ کام کرنے کا ہے۔ لوگ یہ نہیں کرتے، باقی پتہ نہیں کیا کیا کر رہے ہوتے ہیں بیٹھ کے، اور دعا کرنی چاہیے۔ تو میں یہ عرض کر رہا تھا کہ انسان جو ہے نا اس کی خواہشات تو دنیا میں پوری ہو ہی نہیں سکتی۔ ما قضا احد منہا لبانتہ، شاعر نے کہا ہے کہ کسی دنیا پرس نے بھی اس دنیا سے اپنی خواہشات کو پورا نہیں کیا۔ ولن تہا عرب الا الى عربی، اگر ایک خواہش پوری کسی کی ہو بھی گئی تو وہ دوسری خواہش کو جنم دے کے پوری ہوتی ہے۔ ایک خواہش پوری ہوتی ہے تو اس کی وجہ سے مزید کچھ خواہشات پیدا ہو جاتی ہیں۔ آپ کی زندگی میں کوئی خواہش ہو کہ میں چاہتا ہوں میں یہ حاصل کر لوں، اگر آپ نے وہ حاصل کر بھی لیا تو اس کے بعد آپ کو سکون اور اطمینان نہیں آئے گا۔ اس کے بعد جب وہ خواہش پوری ہوگی تو اس کی وجہ سے بہت ساری مزید خواہشات پیدا ہو چکی ہوں گی جن کو اسی خواہش نے پیدا کیا ہوگا۔ تو اس لیے یہاں دنیا میں تو کسی کی خواہشات پوری نہیں ہوتی، لیکن دیندار آدمی کی اور کم پوری ہوتی ہیں، دنیا دار کی تو ذرا زیادہ ہو جاتی ہیں، دیندار کے گرد اور مزید حصار ہوتا ہے خواہشات کا۔ समझ रहे हैं बात को। दुनियादार आदमी शराब पी सकता है, दीन पे चलने वाला कोल्ड ड्रिंक पे गुजारा करेगा। वो भी किसी ज्यादा अच्छे बुजुर्ग से ताल्लुक हो गया तो वो कोल्ड ड्रिंक भी छुड़वा देंगे कि भाई नबी सल्लल्लाहु अलैहि वसल्लम की जो सादा ग़िज़ाएं वो खाओ। और दीनदार आदमी सिगरेट से इज्तिनाब करता है आमतौर पे। दीनदार लोग नमाज पढ़ते हैं, अपनी ख्वाहिशात को कंट्रोल करना पड़ता है नमाज के लिए, एक महदूद वक्त में महदूद जिम्मेदारियों को पूरा करना, रोजा रखना, दाढ़ी रखना, इजार को टखनों से ऊपर रखना मर्द के लिए, ये भी एक इस जमाने में नौजवान के लिए बहुत बड़ा मुजाहिदा है। लोग मुल्ला मुल्ला कह के मजाक उड़ाते हैं। वो दौर जिसमें हर शख्स अपनी शख्सियत को उजागर करना चाहता है, अपनी शख्सियत पे कोई सौदेबाजी के लिए तैयार नहीं है, और ये इंसान की फितरत भी है। ऐसे वक्त में आप दाढ़ी भी रख लें और अपना इजार भी टखनों से ऊपर रख लें, लोगों की परवाह ना करें, इसलिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है, अल्लाह का हुक्म है, और इसी को जीनत करार दिया है मर्द की। ये इसलिए शख्सियत को मजरूह करने के लिए नहीं है कि आपकी शख्सियत बुरी लगे, बल्कि इसलिए ताकि आपकी शख्सियत अच्छी लगे। माहौल बदल गया तो जो अच्छी शख्सियत थी उसको लोग बुरा समझने लगे, बुरे को अच्छा समझने लगे, तो फितरत बदल गई है। तो शरीयत फितरत की वजह से नहीं बदलती, बल्कि शरीयत क्या कहती है, खुद फितरत पे आ जाओ। समझ में आ रही है बात? इसकी मिसाल है, अल्लाह ने मर्द और औरत को एक दूसरे के लिए पैदा किया, मर्द को मर्द के लिए नहीं बनाया, औरत को औरत के लिए नहीं बनाया। लेकिन यूरोपियन कंट्रीज में, अमेरिका में, वहां मर्द से मर्द भी ख्वाहिशात पूरी कर रहे हैं, औरत से औरत ये ख्वाहिश पूरी कर रही है अपनी। इस बदतरीन बदकारी को वो बुरा नहीं समझते, बुरा नहीं समझते। अब ऐसे लूत अलैहिस्सलाम ने जब अपनी कौम को समझाया कि ये तुम जो मर्द और मर्द आपस में बुरी ख्वाहिशात कर रहे हैं, वतज़रूना मा खलक लकुम रब्बुकुम मिन अज़वाजिकुम, अल्लाह ने तुम्हारे लिए औरत को पैदा किया, उससे शादी करो, तो वो कौम जवाब में क्या कहती है कि आपको अगर हमारा ये कल्चर पसंद नहीं आता, हम तो ऐसे ही हैं, लतकूनन्न मिनल मुखरजीन, हम आपको इस बस्ती से निकाल देंगे अगर आप, इन्नहुम उनासुन यतत्वहरून, लूत अलैहिस्सलाम के साथ जो लोग आपकी दावत पे लब्बैक कहने वाले थे और मानते थे कि ये काम गलत है, तो वो थोड़े से लोग थे, और पूरी दूसरी तरफ पूरी कौम, बहुत थोड़े लोग, बाज ने कहा 40 थे, बाज ने कहा 45 थे, 40-45 लोग और दूसरी तरफ लाखों की आबादी। तो वो लाखों इन 40-45 से क्या कह रहे हैं कि अगर आपको ज्यादा नेक बनने का शौक है तो आप ये इलाका छोड़ के चले जाएं। समझ में आ रही है बात? तो इससे क्या पता चला, क्या हम कह सकते हैं कि जो कल्चर था वो दुरुस्त था और लूत अलैहि सलाम माज़ अल्लाह गलत थे? बोलो भाई, लूत अलैहि सलाम की दावत क्या थी? वो ये नहीं थी कि मैं थोड़े लोगों में हूं इसलिए मैं बरहक हूं, बल्कि लूत अलैहि सलाम ने जो दावत दी उसकी दलील मजबूत थी। दलील ये कि ये चीज नेचर के खिलाफ है, फितरत के खिलाफ है, खुदा ने मर्द को मर्द के लिए पैदा नहीं किया, औरत को औरत के लिए पैदा नहीं किया, वरना जानवरों में ये होता, जानवरों में एक भी मिसाल नहीं मिलती इसकी, हमेशा नर और मादा का मिलाप होता है, मेल और मेल का मिलाप, ये फितरत के खिलाफ है, बदतरीन हरकत है, इससे इंसानियत की नेचर तब्दील हो जाएगी। मगर उस कौम की नेचर तब्दील हो चुकी थी, इसलिए जो गंदगी वाला काम था उस कौम को वो अच्छा लग रहा था, और जो अच्छा काम था वो उसको बुरा लग रहा था। लूत अलैहिस्सलाम ने जब ये कहा, हा उलाई बनाती इनकुन तुम फाइलीन, ये मेरी कौम की बेटियां हैं, इनसे शादी करो, तो जवाब में कौम क्या कहती है, मा लना फी बनाती का मिन हक, हमें औरत से निकाह में कोई दिलचस्पी, हमें औरत में, निकाह का लफ्ज़ तो मैं अपनी तरफ से बढ़ा रहा हूं, हमें औरत में कोई दिलचस्पी नहीं है, ना निकाह में ना जिना में, इतनी फितरत मस्ख हो गई। तो इससे एक उसूल पता चलता है कि बाज मर्तबा माहौल मुकम्मल तब्दील हो जाता है, उस तब्दील शुदा माहौल में अगर एक आदमी सही होगा تو لوگوں کو وہ ایک غلط لگے گا، حالانکہ ہوگا کیا وہ نہیں آ رہی بات، ہوگا کیا وہ صحیح ہوگا. تو یاد رکھیے، مرد کو جو داڑھی رکھنے کا شریعت نے حکم دیا، یہ اس لیے نہیں کہ تم ملہ لگو دیکھنے میں، لوگ تم پہ لطیفے کسے، لوگ تم پہ ہنسے دیکھ کے، بلکہ اس لیے تاکہ تم خوبصورت نظر آؤ. نہیں آ رہی بات، یہ کیوں؟ اس لیے کہ تم خوبصورت نظر آؤ. اور عورت کو حکم ہے کہ وہ سر کے بالوں کو لمبا رکھے. اگر عورت کے چہرے پہ بال نکل آئے داڑھی مونچھ کے، تو علماء کیا کہتے ہیں؟ اس کو صاف کرے، وہ اس کو اجازت نہیں ہے. اگر بالفرض نکل آئے کوئی، یہ جو حمل روکنے کی دوائیں ہوتی ہیں یا بعض دفعہ اولاد کی دوائیں ہوتی ہیں، ان سے عورت کے اندر کا نظام بڑا خراب ہوتا ہے، اس سے بھی چہرے پہ بال نکل آتے ہیں، یہ بھی خرابی ہے. تو اس کو حکم کیا؟ کیونکہ وہ عورت ہے، تو اللہ چاہتے ہیں کہ یہ عورت ہی بن کے رہے. اور آدمی ہے تو اللہ چاہتے ہیں اس میں حسن کون سا ہو؟ آدمیوں والا حسن ہو، مرد و مرد. تو یہ شریعت نے فطرت کے خلاف حکم نہیں دیا، بلکہ یہ فطرت کے مطابق حکم دیا ہے. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ دیکھو بالوں سے متعلق جو ہے نا، بال ہر شخص کے بال ہوتے ہیں نا، مرد کے بھی عورت کے بھی بال تو ہیں، جسم میں کہیں نہ کہیں بال ہوں گے. تو ان کے بارے میں دنیا میں تین مذاہب ہیں، تین قسم کی رائے ہیں. ایک مذہب تو یہ ہے کہ کہیں کے بال رکھو ہی نہیں. ہندوؤں میں بعض پنڈت دیکھے ہوں گے آپ نے کہ بالکل ہیلمٹ کی طرح گول ہوتے ہیں، وہ جیسے ہیلمٹ ہوتا ہے نا، جب آپ سر پہ رکھ لیں تو نہ داڑھی نہ مونچھ نہ سر کے بال. کسی پنڈت جی کا مذاق اڑانا مقصد نہیں ہے، مقصد بتانا ہے کہ اب میں کیا تشبیہ دیتا ہے. ہیلمٹ کے علاوہ کوئی لفظ میرے پاس اس سے اچھا تھا نہیں. بہرحال کسی پنڈت جی کو، کیونکہ بیان میرے انڈیا میں بھی جاتے ہیں، بعض ہندو سنتے ہیں پھر وہ پریشان ہوتے ہیں کہ یار یہ ہمارے مذہبی رہنماؤں کا مذاق اڑا رہے ہیں. مذاق نہیں اڑا رہا، آپ خود دیکھ لیں، یعنی خود سوچیں میرے پاس اس کے علاوہ اور کیا تشبیہ ہوگی. بالکل داڑھی موچ بھویں بھی صاف کر لیتے ہیں. بعض لوگ منت مانتے ہیں کسی بزرگ کی مزاروں پہ جا کے کہ ہمارا کام ہو گیا تو ہم سب صاف کرا لیں گے، تو وہ بھی پھر بزرگ کے نام پہ سر بھی منڈا ہوا اور داڑھی نہ موچ کچھ بھی نہیں ہوتا، بالکل کلین گول آلو کی طرح. ایک مذہب تو یہ ہے، ایک مذہب یہ ہے کہ بال رکھو چھوڑ دو. سکھوں کا مذہب ہے، وہ مذہب کیا ہے کہ کہیں کے بال، کہیں کا مطلب سمجھتے ہیں نا، کہیں کے بھی بال نہیں کاٹنے، چاہے کہیں کے بھی ہوں. داڑھی بھی بڑھا رہی، داڑھی میں ان کی بڑھتی چلی جاتی ہے. ہمارے محلے میں ایک سکھ تھے، تندور میں روٹیاں بنایا کرتے تھے، تو بہت بچپن سے ہم ان کو دیکھتے آ رہے تھے، تو ہم نے کبھی نہیں دیکھا انہوں نے داڑھی کاٹی ہو. اس کی وجہ سے ان کی داڑھی لٹک کے نا ایسے نیچے، پھر گرے لگا کے رکھتے تھے، لٹک ایسے جھولنا شروع ہو گئی تھی داڑھیوں سے. تو وہ داڑھی میں کیا ہوتی، گٹھانے لگاتے تھے، ورنہ وہ داڑھی ان کے اپنے قابو میں نہیں تھی. اسی طرح سر کے بال، موچھوں کے بال نان اسٹاپ، یہ مذہب ہے. اگرچہ سکھ اس پر آج عمل نہیں کرتے پورے طور پر، کیونکہ ان کے لیے اس مذہب پہ عمل کرنا خود بھی ممکن نہیں ہے، وہ بھی تنگ آ جاتے ہیں کہ ایک حد ہوتی ہے. اس لیے کہ یہ مذہب کس کا بنایا ہوا ہے؟ انسانوں کا، لہذا اس میں غلطیاں ہوں گی. مذہب ایسا ہوتا ہے جس پر عمل کرنا ممکن تو ہو، کوئی حدود تو ہو اس کی. تو ان کے بغلوں کے بال بھی بڑے ہوئے، زیر ناف بال بھی، اب وہ پسینہ اور کیا وہ واللہ عالم. ہمارے ایک دوست تھے مرشنڈی بھی میں سیکنڈ آفیسر ہیں، ان کا کسی سکھ سے واسطہ پڑ گیا. سارے سکھ ایسے نہیں ہوتے ہوں گے، ان کو جن سے واسطہ پڑا ممکن ہے وہ ایسے ہوں. تو کہہ رہے ہیں جب وہ اپنی پگڑی اتار کے رکھتے تھے تو بدبوؤں کے جو بھبھوکے تھے، وہ کہہ رہے ہیں وہ میرا ہی ظرف تھا جو میں نے برداشت کیا ہے، ورنہ عام آدمی افورڈ نہیں کر سکتا وہ، کیونکہ وہ بال ہی بال، ہر جگہ ہی بال، بغلوں میں بال ہر جگہ، ظاہر ہے بدبو پیدا ہوگی اس سے. یہ دو مذاہب. تیسرا مذہب اسلام نے دیا ہے. اسلام نے یہ کہا، ایک تو مرد اور عورت کے لحاظ سے احکام مختلف دیے، مرد کے لیے الگ حکم بالوں کے بارے میں، عورت کے لیے بولیے بھائی الگ. عورت کی زینت صرف سر کے بالوں میں ہے، سر کے بالوں کے علاوہ اس کو بال رکھنا दुरुस्त नहीं है, भवें नहीं साफ कर सकती वो। ये जो आईब्रोज बनाती हैं ख्वातीन, इसके बारे में शरीयत ने ममानत कर दी। ये फितरत को तब्दील करना, इसको जैसे अल्लाह ने बना दी ऐसे ही छोड़ दें इसको। और वैसे भी जो ख्वातीन भवें बनाती हैं, करीब से देखें तो बुरी लगती हैं वो, साफ पता चलता है कि उखाड़ा हुआ है यहां से। अल्लाह ताला ने जो एक सूरत बनाई है उसको देखो, शरीयत ये कहती है कि अल्लाह ने जो आपको शक्लो सूरत दी है उसमें डेंटिंग पेंटिंग का काम ना करें आप, उसी को धुलात के अच्छा बना दें, उसी पे थोड़ी लिपाई पोताई कर दें, डिजाइनिंग को चेंज करने की कोशिश बोलो भाई ना करें। ये फिर अल्लाह की बनाई हुई तखलीक को बदलना है, अल्लाह के कामों में दखल अंदाजी है। ये फैशन हद से ज्यादा हो जाएगा, हद से ज्यादा हो जाएगा। जो अल्लाह ने बना दिया ना, जिसकी नाक जैसी बना दी, मोटी नाक है तो मोटी रखे उसको, उसको ऑपरेशन करा के बारीक कराने की कोशिश ना करे। भवें अल्लाह ने जैसी बना दी, दांत जैसे बना दिए, दांतों में अगर अल्लाह ने खला रखा है तो खला है, नहीं रखा तो हदीस में आता है अल्लाह ताला ने ऐसी औरतों पर लानत करते हैं जो औरतें अपने दांतों को घिसवा के उनके दरमियान खला पैदा करती हैं। ये दांतों के दरमियान खला भी एक किस्म का फैशन है ना, दांत खुले खुले अलग अलग अच्छे लगते हैं, तो बाजों के नहीं लगते, बाजों के अच्छे लगते हैं। ये बहरहाल जिसको जिसके बंदे हैं वो कह रहे हैं कि मैं भी खला करवा दूं और दांतों में गैप पैदा कर दूं, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इस अमल पे लानत की। ये फैशन में मुबालगा आ रही है, गुलू है। हाँ, उलमा कहते हैं कि किसी के दांत बाहर आए हुए हों तो उन दांतों को ऑपरेशन करके अंदर किया जा सकता है, क्योंकि वो फितरत को बदल नहीं रहा, बल्कि एक बहुत बड़ा ऐब है दांत का हर वक्त 24 घंटे बाहर निकले रहना। उस ऐब को दुरुस्त किया जा सकता है, उसको मुजयन नहीं किया जा सकता डेंटिंग पेंटिंग के काम के जरिए। समझ में आ रही है बात? तो अल्लाह ताला ने जैसा जिसके चेहरे को बना दिया उसी को लिपाई पोताई करके जीनत, चमक पट्टियां भी लगा सकता है उसके ऊपर। और ख्वातीन तो आजकल पूरे पूरे स्टैंपर के डब्बे खाली कर देती हैं, मेकअप ऐसा हो रहा है कि पूरे पूरे स्टैंपर के डब्बे खाली हो जाते हैं, तो वो भी जायज है क्योंकि उसमें कोई तब्दीली नहीं की जा रही, वही जो उसी में खूबसूरती पैदा की जा रही है। तो शरीयत ने कितना इनाम किया, एहसान किया हुदूद बालों के बारे में कि औरत के लिए सर के बाल जीनत है, और मर्द को हुक्म दे दिया कि भाई ऐसा भी नहीं है कि सिखों की तरह हर जगह के बाल रखो, बाज बालों के ना कटाने पर शदीद वईदे हैं। जेरे नाफ बाल अगर आप साफ नहीं करते, बगलों के बाल साफ नहीं करते, हदीस में आता है कि आप नमाज कबूल नहीं होती। समझ में आ रही है बात कि नहीं आ रही? ये बाल साफ करना जरूरी है। और सर के बालों में इजाजत दे दी, भाई जैसे तुम्हें तुम अच्छा लगे, बाल रखने की भी इजाजत है मर्द को, सर मुंडवाने की भी इजाजत है। समझ में आ रही है बात? और बाल अगर रखना चाहते हो तो उसमें नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक पाबंदी आपने बयान फरमाई कि पूरे सर के बाल रखो या पूरे सर के मुंडवाओ। हदीस में इस पर बहुत शदीद वईद है कि आप आधे सर के बाल या थोड़े से बाल मुंडवा दें और थोड़े से रख लें। आजकल फैशन क्या है, लड़कों में अजीब अजीब से फैशन आ रहे हैं, जैसे सर पे प्याला रखा और चारों तरफ से उस तरह फिरवा दिए, ऊपर बाल हैं, पीछे सर की पिछली जानब बाल ही नहीं है, गंजे हुए हैं, कानों के ऊपर से गंजे हो गए। बाज क्या करते हैं, सब तरफ से बाल हैं, दरमियान में एक लकीर खींच ली उन्होंने। तो ये टोपी ड्रामों की और ऊट पटांग अपने आप को मुजहिका खेज बनाने की इजाजत नहीं है कि लोग देखकर हंसें। अब हंस इसलिए नहीं रहे हैं कि वो खुद इसी डिजाइन को पसंद करते हैं ना, उनकी फितरत खराब हो गई। मैं एक दफा शादी में गया तो एक दूल्हा मियां को देखा, मैंने कहा ये दूल्हा को बाल बनाने की फुर्सत नहीं मिली, हैरत की बात है, बाकी सूट बूट टाई शाई तो बहुत कसी हुई है इन्होंने, बाल क्यों नहीं बनाए इन्होंने। मेरे जहन में ख्याल आया कि मुमकिन है जल्दबाजी में, बस मसरूफ दिन होता है, वलीमे की दावत है, लोगों को दोस्तों को जमा करना होगा, तो इसलिए बाल थोड़े बिखरे रह गए तो नहीं बन सके बेचारों के। लेकिन फिर मुझे ख्याल आया कि दूल्हा इस दिन तो कंप्रोमाइज नहीं करता अपने बालों के बारे में, इस दिन तो अगर बाल ना भी हो कहीं से उधार लेके लगा लेगा अपने सर पे कि भाई आज तो कम अज कम बाल नजर आए मेरे सर पे। तो ये कैसी मुमकिन है कि इसके दोस्त भी इसको नहीं टोक रहे, कि यार तो बाल तो सही कर ले, बाल अजीब से बिखरे हुए इधर उधर, जैसे घोंसला होता है ना उसका, कबूतर का घोंसला या मुख्तलिफ परिंदों के घोंसले होते हैं ऐसे पूरे निकले हुए। तो मैंने बाद में फिर पूछा कि मैंने कहा भाई इनके बाल वाल क्यों नहीं बने दूल्हा मियां के, उन्होंने कहा कि ये बनवा के आए हैं, ये बनी हुई चीज है, ये बाकायदा हेयर ड्रेसर के पास काफी अच्छी खासी भारी भरकम रकम दी है इन्होंने, पैसे दिए उस पर ये बनवाया है। मैंने कहा ये ऑर्डर पे ये चीज बनवाई है, अजीब से भूतनुमा चेहरा बन गया है आपका, और जैसे ऐसा अगर वो इसी तरह बैठ जाए ना कहीं एक दो घंटा तो उसमें कबूतर और चिड़िया अंडे देना शुरू कर देंगे आके, मुझे यकीन था, कहेंगे बना बनाया घोंसला मिला हुआ है हमें सर पे। तो भाई ये जायज नहीं है, समझ में आ रही है बात, अजीब सा अपने आप को बना लेना। बाल चारों तरफ से बराबर होने चाहिए, याद रखो बालों के बारे में जो शरीयत का हुक्म है, या तो पूरे सर पे उस तरह फेर दें, दहशतगर्दी का जड़ से खात्मा कर दें, दहशतगर्दी का जड़ से खात्मा, पूरा सर मुंडा लिया, या बाल रखें फिर बालों में लंबे बाल रखने हैं या छोटे, ये पहले फैसला करें। लंबे बाल भी जायज है, छोटे बाल भी जायज है। अगर छोटे बाल रखने हैं तो चारों तरफ से बालों की कटिंग बराबर होनी चाहिए, ये नहीं कि इधर से आपने पफ निकाल लिया आगे से और इधर से पीछे से इतने छोटे, यहां से इतने छोटे, इधर से बड़े, इधर से, इसकी शरीयत में इजाजत नहीं है। चारों तरफ से बाल क्या होने चाहिए बोलो भाई, बराबर। अलबत्ता ये गुद्दी पे थोड़ा उस तरह फिरवा सकते हैं, गुद्दी जो सर जहां खत्म हो रहा है ना पीछे, बाज दफा बाल तो वो नाई से कह के थोड़ा सा गुद्दी की तरफ नीचे की जानिब गर्दन पे जो है ना उस तरह फिरवा सकते हैं। बाकी पूरा सर में बाल क्या होने चाहिए बोलो ना भाई, ताकि सबक याद रह जाए, बराबर होने चाहिए। ये जीनत के लिए शरीयत हुक्म दे रही है, ताकि आप अजीब से नजर ना आए, जैसे वो अजीब सा नजर आ रहा था दूल्हा, लेकिन लोगों को इसलिए नजर नहीं आ रहा कि फितरत मस हो गई ना भाई, सभी पागल हो गए हैं। हमारे हजरत एक वाकया सुनाते थे कि एक आदमी की जो है वो कोई लोगों ने अगवा किया तो सबकी नाके काट के भेज दिया उनको, दहशतगर्दों ने सबकी नाके काट दी। अब सारे महल्ले में नाक कटे, थोड़े दिनों में उनको वो इसी के आदी हो गए। एक दफा उस गांव में उस देहात में कोई वो आदमी आ गया जिसकी नाक पूरी दुरुस्त थी, लगी हुई थी पूरी, तो लोग उसे देख देख के हंस रहे, मुंह पे हाथ रख रख के लोग क्या कर रहे हैं, खी खी करके हंस रहे। एकदम एक बच्चा आया, उसने कहा वो देखो नाकू आ गया नाकू, वो बेचारा अपनी नाक छुपाता फिर रहा है, क्योंकि सबकी नाकें कटी हुई थी, एक आदमी के चेहरे पे नाक तो अच्छी लगेगी, जाहिर अजीब सा लगेगा। तो वो चूंकि बेवकूफ भी था, नाक तो थी मगर अकल नहीं थी, तो उसने क्या किया, उसने कहा कि मैं अजीब सा लग रहा हूं तो क्यों ना मैं भी उस तरह लेके अपनी नाक काट डालूं। तो उसने भी उस तरह लेके अपनी नाक ब्लेड से अपनी नाक काट डाली। अकलमंदी का काम किया या बेवकूफी का, बेवकूफी का काम किया। अकलमंद होता तो उनको तस्वीरें लाके दिखाता दूसरे मुल्कों से, सारी दुनिया से, कहता भाई असल तो ये है, नाक है इंसान के, तुम लोगों नाक कटे, तुम लोग हमारे यहां आ गए तो पत्थर से मार के लोग भगा देंगे तुम्हें, पत्थर से मार के भगाएंगे, कोई मुलाजमत तक देने के लिए तैयार नहीं होगा कि क्या है, क्या चेहरा लेकर आ रहे हो तुम। तो दलाइल से उनको कायल करता। इसी से मिलता जुलता जुलता एक और वाकया हमारे हजरत बयान किया करते थे कि एक दफा वजीर और बादशाह को किसी ने खबर दी, ख्वाब आया कि जी बारिश होने वाली है, ऐसी बारिश जिसका पानी जो भी पिएगा तो पागल हो जाएगा, जो आदमी भी बारिश का पानी पिएगा क्या हो जाएगा, बोलने भाई पागल। बादशाह बड़ा परेशान किए, तो बड़ा मसला हो गया अब, क्योंकि बारिश का पानी तो हर जगह जाता है, पहले तो तालाब और दरिया ही हुआ करते थे, कुएं, हर जगह कुछ ना कुछ तो घुसेगा पानी, कोई ज्यादा पागल होगा कोई थोड़ा होगा, बहरहाल हो तो जाएंगे ना सब। बादशाह ने वजीर से मशवरा दिया कि तू बड़ा अकलमंद है, अच्छे अच्छे मशवरे देता है, तो अब बता हम क्या करें। वजीर ने कहा देखो मैं और आप अपने लिए टैंक बना के पहले से पानी स्टोर कर लेते हैं, जो सही पानी है, जो जिससे पी के पागल नहीं होंगे, इतना कि 40-50 साल जब तक हमारी जिंदगी है उस तक के लिए चल जाए वो, बाकी अवाम को पागल होने दो, अवाम जाने, सियासी लोग तो आपको पता है हमेशा से ही अपनी पहले फिक्र, अवाम की बाद में। तो ऐसा ही हुआ, उन्होंने टैंक बना बना के स्टोर कर लिया पानी। अब जब बारिश हुई है तो लोगों को क्या पता, बेचारी पूरी कौम पागल हो गई, पूरी कौम का दिमागी तवाजुन हो गया खराब। अब जब सारे पागल तो सारे एक जैसे, बादशाह और वजीर अकलमंद, तो उन पागलों को अब ये बादशाह वजीर पागल लगते थे और खुद एक दूसरे को वो अकलमंद समझते थे। नहीं आ रही बात? मुझे तो कुछ आप पर भी शुभ हो रहा है भाई, आप लोगों ने तो नहीं पी लिया था पानी, इतनी वाजे बात है। जब सारे पागल एक जैसे होंगे, एक जैसी अजीब अजीब हरकतें कर रहे हैं, तो वो तो नॉर्मल हो गए ना, रूटीन की चीज है। सारे उल्टे लटके हुए हैं, सारे चारपाई के नीचे घुसे हुए हैं, उसके रस्सी के बट सीधे कर रहे हैं अपने मैकेनिक समझ के। अयूब खान सदर जो एक दफा पागल खाने में गया, ये हमने अपने बड़ों से सुना है, सच्चा वाकई यही होगा। ये अयूब खान गया पागल खाने में, आजकल उसको नफसियाती अस्पताल कहा जाता है, पहले जमाने में पागल खाना कहा जाता था, अल्लाह सब मुसलमानों को बचा के रखे। तो अयूब खान दौरा करने गया कि भाई मुल्क का एक बहरल ये भी एक हिस्सा है पागल खाना भी, इसका भी सदर की जिम्मेदारी है दौरा करे, पागलों की से भी खैर खैरियत मालूम करना हुक्मरानों की जिम्मेदारी है। तो वो गया तो वहां देखा कोई पंखे पे चढ़ा हुआ है, कोई पता नहीं क्या कर रहा है, एक पागल चारपाई के नीचे घुसा हुआ और चारपाई की जो रस्सियां लटकी हुई है ना, उनको कुछ बल सीधे कर रहा है। वो अपने आप को ये समझ रहा है कि मैं कार मैकेनिक हूं और गाड़ी के नट बोल्ट सही कर रहा हूं। वो था भी बेचारा मैकेनिक ही, पागल हो गया तो वो कुछ यादें तो रह गई और कुछ। तो बताया गया कि भाई अय्यूब खान तशरीफ लाए हैं, पागल को बता रहा है ना वो अमला कि आप आए इनसे मुलाकात करें। उसने कहा डर लगा हुआ अपने काम में, उसे इससे कोई गरज ही नहीं कि सदर साहब आए हुए। अब फिर उसको तंबी की गई कि भाई सदर साहब है, बाहर निकलो जरा इनसे मुसाफा कर लो। तो वो कहता है पागल था पागल मगर बात सुने, कह रहे जब मैं बाहर था ना मैं भी अपने आप को सदर ही समझता था, जब मैं इस पागल खाने से बाहर था मैं भी अपने आप को सदर ही समझता था, सदर साहब से बोलो यहां दो चार दिन रहे दिमाग सेट हो जाएगा, सदर साहब से कहो यहां दो चार दिन रहे, पागल है मगर बातें देखी कैसे अकलमंदी की कर रहा है, सदर साहब से कहो दो चार दिन यहां रहे दिमाग सेट हो जाएगा, इस सदारत का सारा जुनून निकल जाएगा। तो अब देखें वो पागल जो है ना सदर साहब को पागल समझ रहा है, इसी वजह से लिफ्ट ही नहीं करा रहा। क्यों? उस पागल को सारे कैसे नजर आ रहे हैं? क्योंकि बाकी भी सारे चारपाइयों के नीचे घुसे हुए, कोई पंखे पे चढ़ा हुआ है कोई चारपाइयों के नीचे। तो जब सबने पानी पी लिया रियाया ने तो सारी बन गई पागल। अब उनको बादशाह और वजीर पागल नजर आने लगे और अपने आप को वो अकलमंद समझने लगे। तो उन्होंने जुलूस निकालना शुरू किया बादशाह और वजीर के खिलाफ, धरने शाराएं बंद हो रही हैं, ठीक है, कि बादशाह वजीर को मुल्क से बाहर निकालो, किसी अकलमंद को लेकर आओ, ये दोनों पागल हैं। अब बादशाह परेशान गए, भाई ये तो हमारी हुकूमत खतरे में पड़ गई, हर बात में वजीर से मशवरा लेता था ना। वजीर को बुलाया कि भाई अब क्या करें, बड़ी प्रॉब्लम खड़ी हो गई है, सारी अवाम हमारे खिलाफ धरने एहतजाज, हम क्या करें हमें। वजीर ने कहा देखो ये हमें क्यों निकाल रहे हैं? उसने कहा इसलिए कि हमें बेवकूफ समझ रहे हैं, तो एक ही हल है कि थोड़ा थोड़ा पानी हम भी पी लेते हैं, जो पानी इन्होंने पिया है वो हम भी पी लेते हैं, हम भी इन्हीं जैसे हो जाएंगे। तो ऐसा ही हुआ, जब उन्होंने पिया वो भी पागल हो गए। अब नारेबाजी हो रही है, भाई इनको बाकी रखो, इन जैसा पागल दुनिया में कोई भी नहीं मिलेगा। तो वो तो बेवकूफ बादशाह और बेवकूफ वजीर थे कि अकल पे सौदा कर लिया, भला ऐसी हुकूमत का करना क्या है जिसमें आपके अकल ही सलामत ना रहे। अकलमंद होता तो कहता कि मैं अकल को बाकी रखूंगा, हुकूमत से दस्तबरदार हो जाऊंगा, दिमाग सबसे पहले, इंसानियत की पहचान तो दिमाग से है ना। तो ये जो दाढ़ी रखने में लोग मजाक उड़ाते हैं, मर्द के लिए जो इजार ऊपर हो इस पे मजाक उड़ाते हैं, तो याद रखो जो मजाक उड़ाने वाला है वो खुद मजाक उड़ाए जाने के काबिल है। क़यामत के दिन पता चलेगा कि किसका मजाक उड़ना चाहिए था और किसको मजाक उड़ाना चाहिए था। जब भी कोई मजाक उड़ाए ना किसी दाढ़ी वाले का, अब जब से ये सान है पेशावर हुआ है ना, मीडिया ने सारी बल्ली किस पे डाल दी है, दाढ़ी वालों पे, तो और ज्यादा दाढ़ी वालों का मजाक उड़ाया जा रहा है। तमस्खुर, मौलवी ऐसे होते हैं, मौलवी देश, मौलवियों ने मुल्क का बेड़ा गर्क कर दिया, मौलवी लड़वाते हैं। लड़वाता कौन नहीं है भाई, सियासी रहनुमा नहीं लड़वाते आपस में, سیاسی رہنما تو صرف لڑواتے نہیں ہیں، قتل بھی کرواتے ہیں۔ ایک ایک سیاسی رہنما کی تقریریں سنیں، دوسرے سیاسی رہنما کے خلاف کتنا چیختا ہے، وہ کتنا چیختا ہے صبح و شام، ان کی ذاتیات پہ بھی کیچڑ اچھالے گا، ان کے نظریے پر بھی ملک دشمن قرار دے گا ان کو، لیکن پھر بھی لوگ سیاسی لوگوں سے محبت کرتے ہیں، پھر بھی لوگ انہی کے جلسوں میں جاتے ہیں۔ یہ جو اتنے بڑے بڑے جلسے سیاسی لوگ کرتے ہیں، یہ کوئی فرشتے تھوڑی ہوتے ہیں، اس میں انسان ہوتے ہیں، تو ان کو تو کچھ نہیں کہتے۔ تو ساری بلی میڈیا والوں نے ڈال دیا کس پر؟ داڑھی پر۔ اب مجھے کئی لوگ آ چکے ہیں میرے پاس، کہتے ہیں آفس میں صرف میری داڑھی ہے، باقی کسی کی داڑھی نہیں ہے، تو میں ہی طنز کا نشانہ بنا رہتا ہوں۔ لوگ آ کے بتاتے ہیں طنز ہوتا ہے، بحث، ہر ایک سے بحث کرنا میری ذمہ داری، لوگ بتاتے ہیں۔ تو ایسے موقع پہ یاد کر لیا کریں، یہ بات دماغ میں رکھیں کہ نوح علیہ الصلوۃ والسلام کا جو واقعہ ہے نا، وہ ذہن میں رکھا کریں۔ نوح علیہ السلام جب اللہ کے حکم سے کشتی بنا رہے تھے، کوئی دور تک طوفان کا خطرہ نہیں تھا، کہیں دور دور تک پانی کا نام و نشان نہیں تھا، اللہ نے حکم دیا کہ کشتی بنا دو، وسنع الفلک بعیوننا ووحینا، اے نوح آپ بہت بڑی کشتی بنائیے ہماری نگاہوں کے سامنے۔ ہماری نگاہوں کے سامنے اس لیے کیونکہ ہم اس کی حفاظت بھی کریں گے، ہم حکم دے رہے ہیں آپ کو، اس کی حفاظت کرنا ہماری ذمہ داری، اور ووحینا، اور ہماری تعلیمات کے مطابق کشتی بنانے کا طریقہ بھی ہم آپ کو سکھائیں گے، جیسے جیسے ہم وحی کرتے ہیں اس طرح سے آپ کیل سے تختے جوڑنا شروع کریں۔ اب نوح علیہ السلام یہ کام ماحول اور کلچر کے خلاف کر رہے ہیں، ماحول بارش کا نہیں تھا، ماحول کشتی کے وجود کو قبول نہیں کرتا تھا۔ بھائی بات سمجھنے کی کوشش کریں، ماحول جو ہے نا، ماحول وہ کشتی کے وجود کے لیے بالکل بھی مناسب، بولو بھائی، نہیں تھا۔ ماحول کہے گا بیوقوفی کا کام ہے، نہ سمندر ہے قریب میں، نہ دریا ہے، کشتیاں بنتی ہیں تو ساحل سمندر پہ بنائی جاتی ہیں، اور اتنی بڑی بڑی کشتیاں تاکہ وہ سمندر پہ ان کو لے جانا آسان ہو۔ اتنی بڑی کشتی بن رہی ہے اور سارے ایمان والے نوح علیہ السلام سمیت کیلوں سے تختوں میں کیلے ٹھوک رہے ہیں، دنیا حیران۔ قرآن مجید کے الفاظ ہیں کہ کلما مر علیہ ملأ من قومہ، قوم میں جب بھی کوئی بڑا آدمی گزرتا، بڑے کا لفظ ہے، بڑا کا مطلب دولت کے لحاظ سے بڑا ہوتا یا منصب کے لحاذ سے، دیندار طبقے کا مذاق اڑانا، یہ دولت مند لوگوں میں یہ عنصر زیادہ ہے، تعلیم یافتہ لوگوں میں یہ عنصر زیادہ ہے، کیونکہ وہ بڑے ہوتے ہیں۔ تعلیم کے لحاظ سے بڑا ہو گیا کوئی، کوئی عہدے کے لحاظ سے بڑا ہو گیا، کوئی سیاسی اعتبار سے بڑا ہو گیا، کسی کو ٹی وی پہ لے جا کے بٹھا دیا گیا، وہ اینکر بن گیا ہے، اس لحاظ سے بڑا ہو گیا کہ دنیا اس کی بات بہت سن رہی ہے۔ تو بڑوں کی مختلف اقسام ہیں۔ قرآن کہہ رہے ہر ایک مذاق نہیں اڑاتا تھا، دوسرے کافر بھی تھے، غریب بھی، وہ نہیں۔ کلما مر علیہ ملأ من قومہ، جب بھی کوئی سردار ٹائپ کی کوئی چیز گزرتی وہاں سے، کوئی قوم کا وڈیرا گزرتا، کوئی دولت مند گزرتا، سخیرو منہ، تو نوح علیہ السلام اور ان کے ساتھ ایمان لانے والوں کا مذاق اڑاتا تھا۔ مذاق کس کے، کس لحاظ سے؟ کہ آپ کلچر کے خلاف جا رہے ہیں، ماحول کے، ماحول یہ کشتی کے وجود کو برداشت نہیں کرتا، بیوقوفی والا کام ہے، ماحول کے خلاف چلنا نہیں چاہیے۔ انسان کو حکم یہی ہے کہ ماحول کے مطابق چلے، مگر جہاں شریعت کی رکاوٹ ہو، جہاں شریعت آپ کو ماحول کے ساتھ چلنے کی اجازت نہیں دے رہی، وہاں پھر آپ کو ماحول کے ساتھ چلنے کی اجازت۔ میں اس لیے کہہ رہا ہوں، یہ وضاحت اس لیے کر دی ہے کہ بعض دینداروں کو ذرا زیادہ مسالہ لگ جاتا ہے، ہر چیز میں وہ پھر ٹانگڑاتے ہیں، یعنی وہ ہر چیز میں ماحول کی مخالفت کرتے ہیں۔ سمجھ میں آ رہی ہے بات؟ بہت ساری چیزیں ایسی ہیں جو ہمارے کلچر کا حصہ ہیں، تو شریعت کہتی ہے تم بھی اختیار کر سکتے ہو ان کو، تمہارا کلچر ہے، ٹھیک ہے۔ ہمارا کلچر ہے شلوار قمیض کا، صحیح ہے نا؟ اب آپ یہاں اظہار پہن کے گھومنا شروع کر دیں، دھوتی اظہار پہن کے، لوگ کیا کہیں گے آپ کو؟ عجیب سے نظر آئیں گے۔ آپ کہیں میں ماحول کی مخالفت کر رہا ہوں، میں کلچر کے ہوں، میں کلچر کے خلاف جہاد کروں گا، تو یہ بیوقوفی ہے۔ شریعت نے کب کہا ہے کہ آپ اس کلچر کے خلاف جہاد کریں؟ بلکہ شریعت نے آپ کو حکم دیا ہے کہ اپنے آپ کو نمایاں کرنے کی کوشش نہ کرو، جیسے سب چل رہے ہیں ویسے ہی ایک معاشرے کا فرد بن کے چلو۔ اس لیے میں اکثر یہ بتاتا رہتا ہوں کہ یہ جو بعض حضرات مخصوص قسم کی ٹوپیاں مخصوص قسم کے کپڑے فکس کر لیتے ہیں، یہ غلط ہے، شریعت اس کی اجازت نہیں دیتی۔ آپ کا کسی خانقاہ سے تعلق ہے، کسی بزرگ سے اصلاحی تعلق ہے، تو کپڑوں سے نہیں پتا چلنا چاہیے کہ آپ کا فلاں بزرگ سے اصلاحی تعلق ہے، بلکہ کپڑے وہی پہنے جو آپ کی قوم میں رواج ہے۔ ایک خانقاہ کی ٹوپی الگ ہے، دوسری خانقاہ کی ٹوپی الگ، تیسرے خانقاہ کی ٹوپی الگ، ٹوپی سے پتہ چلتا ہے کہ اس کا مرید ہے۔ اب اس خانقاہ میں جاؤ تو سب ایک ہی ٹوپیوں کے، تو اس سے کیا، اس سے یہ دماغ میں ایک آتا ہے تصور کہ یعنی مقصد شریعت کی تعلیمات بھی ہیں، اس وہ بھی ہیں، لیکن ایک مقصد کیا ہے، ایک خاص کلچر کو فروغ دینا، جبکہ کلچر جو ہے نا یہ فطرتاً خود بخود وجود میں آتا ہے، شریعت نے اس میں پابندیاں نہیں لگائی ہیں کہ یہ والا کلچر ہونا چاہیے یہ والا نہیں ہونا چاہیے۔ جہاں پابندی شریعت نے لگائی ہے اس پابندی کو تو آپ قبول کریں، جہاں نہیں لگائی تو ہر قوم کا اپنا ایک مخصوص لباس ہوتا ہے۔ اب دیکھو سعودی عرب میں ہم جب شلوار قمیض پہن کے گھومتے تھے عجیب سا لگتا تھا، تو ہم سے جتنے لوگ ملنے کے لیے آئے اردو اسپیکنگ وہ سب جبے پہنے ہوئے تھے، تو میں نے کہا آپ لوگ جبہ کیوں پہنتے ہیں؟ انہوں نے کہا بھائی یہاں پھر آدمی عجیب سا ہی لگتا ہے، سب کے جب جبے ہیں تو ہم شلوار قمیض میں الگ ہی نظر آتے ہیں، انہوں نے بھی جبے پہن لیے، ٹھیک ہے بالکل بھائی ان کا لباس ایسا ہے، تو اب آپ الگ سے کیوں اپنے آپ کو دکھا رہے ہیں کہ میں پاکستان سے آیا ہوں؟ اگر کہیں ایسا ہے تو آپ اسی پہ چلیں۔ تو خامخواہ میں ڈیڑھ اینٹ کی مسجد بولو بھائی نہیں بنانی چاہیے۔ تو اب وہ مخصوص ٹوپیاں ہیں، مخصوص قسم کے کپڑے، مخصوص قسم کے جو ہے وہ لباس، یہ شریعت کا مزاج نہیں ہے، اس سے دھڑے بندیاں پیدا ہوتی ہیں، دھڑے بندیاں، تفرقے بازی پیدا ہوتی ہے ان چیزوں سے۔ ہمارے حضرت مفتی رشید احمد صاحب رحمہ اللہ تعالی کی جو خانقاہ تھی اس میں مریدوں، ہر مرید کا ڈیزائن الگ تھا، سمجھ میں آ رہی بات؟ ایک مرید کے کپڑے سفید ہیں تو دوسرے کے رنگین، تیسرے کے کپڑے جو ہے نا وہ جبہ پہنا ہوا ہے بالفرض اس نے، پھر کپڑوں میں بھی اختلاف کے ساتھ سر میں ٹوپیاں مختلف، کوئی چائنا والی ٹوپی پہن رہا ہے، کوئی جو جس کو اچھی لگ رہی ہے وہ ٹوپی پہن کے آ رہا ہے، سارے حضرت کے مرید ہی تھے۔ پھر بعض پگڑی پہنتے تھے، پھر پگڑیوں کے اسٹائل میں فرق تھا، ہمارے حضرت جس طرح کی پگڑی جس اسٹائل میں باندھا کرتے تھے، میں جو پگڑی باندھتا ہوں وہ اسٹائل نہیں ہے، حالانکہ میں حضرت کے خدمت میں 8-10 سال میں نے گزارے ہیں، لیکن میری پگڑی کا اسٹائل وہ نہیں ہے جو میرے شیخ کی پگڑی کا اسٹائل تھا، سمجھ میں آ رہی ہے بات؟ بلکہ ڈیزائن بھی وہ نہیں ہے۔ ہمارے حضرت پہنا کرتے تھے وہ جو پنجاب کے چودھری جو پگڑیاں پہنتے ہیں نا، بڑے بڑے کلے والی پگڑی، ایسے پگڑی ہوتی تھی اوپر سے وہ کلا بھی ہوتا تھا۔ حضرت تھے ہمارے حضرت پنجابی قوم سے حضرت کا تعلق تھا، لدھیانہ ہندوستان کا پنجاب، تو لدھیانہ میں جو پنجاب میں جو چودھری ہوتے تھے بڑے بڑے وڈیرے، وہ بڑی خوبصورت پگڑیاں پہنا کرتے تھے، اور اس پہ یہ بھی کیا کہتے ہیں اس کو آپ بتائیں، تورا کہتے ہیں، یہ اوپر ہوتا تھا اتنا، اور بڑی خوبصورت پگڑی، اور مہنگی اتنی ہوتی تھی کہ وہ ہم افورڈ بھی نہیں کر سکتے، بہت زیادہ مہنگی پگڑیاں پہنتے تھے۔ تو وہ حضرت کا مزاج تھا، لیکن حضرت نے کبھی ہمیں یہ نہیں کہا کہ میں چونکہ ایسی پہنتا ہوں تم پر بھی ایسی پہننا واجب ہے، ورنہ شیخ کے نافرمان ٹھہرو گے اور ہمیشہ کے لیے جہنم میں چلے جاؤ گے۔ جو پگڑی پہن رہا ہے وہ پگڑی پہن رہا ہے، کوئی ٹوپی پہن رہا ہے وہ ٹوپی پہن رہا ہے، ٹوپی کا اپنا الگ جو جس کو ایسی اچھی لگ رہی ہے۔ البتہ یہ جو چائنا والی پتلی سی ٹوپی ہے حضرت، اس کو ٹیشو پیپر کہتے تھے، فرمایا ٹوپی کو کچھ وزن تو ہو، بہرحال آپ چائنا والے پہنے تو کوئی مخصوص نہیں ہے، جیسا جو چاہے بال جیسے چاہے رکھے، کچھ ایسے تھے جو بالکل سر منڈا کے رکھتے تھے حضرت کے، کچھ مریدین ایسے تھے، میں نے کبھی ان کو 20 سال کے عرصے میں نہیں دیکھا ان کے سر پہ ایک بال کا نشان، کبھی بال اگنے سے پہلے اس طرح پھروا لیا کرتے تھے۔ اور کچھ مریدین ہم نے حضرت کے ایسے دیکھے بالکل حضرت کے قریب ہی تھے، چھوٹے چھوٹے بال تھے ان کے سر پہ جیسے عام طور پہ لوگوں کے ہوتے ہیں، اور کچھ ایسے تھے میرے جیسے جن کے کندھوں سے بھی نیچے تک بال تھے، سمجھ آ رہی بات؟ ہم نے ایسے بھی دیکھا حضرت کے بہت سے مریدین ہیں جن کے بال کندھوں سے نیچے تک بھی پٹے والے بال، بڑے بڑے بال تھے۔ تو حضرت نے جس کے بال تھے اس کو یہ نہیں کہا کہ بال ٹینڈ کروا لو، اور جس کی ٹینڈ تھی اس کو یہ نہیں کہا کہ سر پہ بال رکھ لو، بھائی یہ تمہارے ڈیزائننگ جس قسم کی تمہیں پسند ہو، ٹھیک ہے، جو اچھی لگ رہی ہو۔ البتہ بعض مریدوں کو حضرت سر منڈوانے کا حکم دیتے تھے جن کو دیکھتے کہ ان میں نسوانیت پیدا ہو رہی ہے۔ بعض لوگ ہر وقت شیشے کے سامنے کھڑے ہو کر کیا کرتے رہتے ہیں، हर वक्त नोक पलक औरतों की तरह दुरुस्त करते रहते हैं, बाली कंग एक एक घंटा कंघी करने में लगता है। तो ऐसे लोगों को जनानापन खत्म हो जाए, मर्दानगी पैदा हो, इनको हुक्म दिया जाता था कि आप दहशतगर्दी के मुकम्मल खात्मे तक आपको मदरसे में आने की इजाजत नहीं है। दहशतगर्दी के खात्मे से मेरी मुराद क्या है, सर के बाल बिल्कुल चमक बिल्कुल साफ होने चाहिए। तो शेख किसी मुरीद को यह हुक्म दे सकता है कि आपके लिए सूटेबल यही है कि आप सर मुंडवा लें, लेकिन यह कायदा कुल्लिया नहीं है, शरीयत का मिजाज के खिलाफ है। फिर यह बात तो मैं जल्दी जल्दी वो बता दूं कि बाल रखने के बारे में शरीयत की तालीमात क्या हैं, कि सर के बाल पूरे मुंडवाए जाएं, थोड़े रखने हैं तो चारों तरफ से बोलिए बराबर, और अगर लंबे बाल रखने हैं तो फिर पट्टे वाले रखना पड़ेंगे आपको। पट्टे वाले बाल का मतलब यह होता है कि फिर ये जो बाल है ना आगे वाले बाल ये सारे पीछे चले जाएं, और पीछे वाले बाल भी पीछे, फिर जो कटिंग होगी बालों की फिर वो सामने से नहीं होगी, बल्कि जब भी नाई के पास जाएंगे तो यहां से पीछे से गर्दन की तरफ से एक सीध में वो बाल काट दे आपके, फिर आपको इजाजत है उसमें जितने चाहे लंबे रखें। नबी सल्लल्लाहु अलैहि वसल्लम के बाल जब आप कटवाते थे तो कानों की लौ तक दरमियानी हिस्से तक आते थे, जब बढ़ते थे तो कानों की लौ के नीचे आते, और बाज दफा कंधों तक भी आते थे आप सल्लल्लाहु अलैहि वसल्लम के बाल। तीनों तरह से आप सल्लल्लाहु अलैहि वसल्लम ने बाल रखे हैं, और उलमा ने कहा है कि इससे ज्यादा की भी इजाजत है, मुमानत नहीं। अगर कोई कंधों से भी नीचे बाल बढ़ाना चाहे बढ़ा सकता है, लेकिन आजकल कंधों से नीचे बाल बढ़ाने के लिए जो खुराकें हम खा रहे हैं उसमें बढ़ते नहीं है, तो वो भी एक जगह जाके, क्योंकि कोल्ड ड्रिंक और ये पता नहीं तंबाकू गुटके मुटके, इसकी वजह से जितने बाल सर पे बाकी हैं इस पे भी अल्लाह का शुक्र अदा करें। गुटका खा रहे हैं फिर भी इतने बाल दो चार बचे हुए हैं, इस पे अल्लाह का शुक्र अदा करना चाहिए। तो देखो ये शरीयत की तालीमात हैं, सिखों की तरह ऐसा नहीं है कि हर जगह के बाल रखो। बगलों के बाल को का एक वासल है, तो मैं जल्दी जल्दी एक दो तीन चीजें बता दूं इसमें, फिर मैं अपने बयान को इंशाल्लाह आगे लेके चलता हूं जहां से छोड़ा था, क्योंकि ये फिर बाकायदा मौजू बनाकर ये चीजें नहीं आती। जो बगल के बाल हैं उसमें शरीयत का हुक्म जो असल है वो है कि बालों को नोचा जाए, उखेड़ा जाए। ये सुन्नत सिर्फ अरबों में जिंदा है, अरबों में, बाकी दुनिया से तकरीबन खत्म हो गई। हदीस में जहां भी बगल के बाल की सफाई का हुक्म है उसके लिए नथफुल इबित, नथ कहते हैं नोचना, जड़ से उखाड़ना बाल को, जेरे नाफ बाल जहां भी आए उसके लिए उस तरह का हुक्म है, ब्लेड से साफ करो। लेकिन बगल के बाल के बारे में क्या हुक्म है बोलिए भाई, नोचा जाए, नोचा। इसमें हिकमत क्या है? वैसे तो जब अल्लाह के नबी ने किसी बात का हुक्म दे दिया तो अब हिकमतों में पढ़ने की जरूरत नहीं है, हिकमतों में पढ़ने की। ये आपके जहन में एक सवाल आ रहा होगा कि नोचे कैसे, तो चीखें निकल जाएंगी। इस इश्काल का मैं जवाब दूंगा अभी इंशाल्लाह कि भाई नोचे कैसे, तो पूरी खाल बाहर आ जाएगी, सारी चांपे वापे अलग हो जाएंगी, इतना जोर लगता है खींचने में। तो वो मैं अभी बताता हूं उसका, पहले ये बात दिमाग में बिठा लें कि सुन्नत अमल क्या है, नथफुल इबित, बगल के बाल को नोचना। इसमें हिकमत क्या है? हिकमत यह है कि इससे बाल निकलते हैं जड़ से, दोबारा जल्दी पैदा भी नहीं होते, और अगर पैदा होते हैं तो बहुत हल्के रूएं जैसे बाल पैदा होते हैं, इसलिए बगल में गंदगी जमा नहीं होती। ब्लेड से सफाई करने में नुकसान यह है कि पहले से ज्यादा घने बाल निकलते हैं और जंगल बन जाता है बालों का। इसलिए शरीयत ने हुक्म क्या दिया, ब्लेड और उस तरह के बजाय क्या इस्तेमाल करो, जड़ से उखाड़ो बालों को। अब सवाल पैदा होता है उखाड़े कैसे, तो उसका जवाब यह कि ब्लेड से जिन लोगों को आदत पड़ चुकी है उनके बाल इतने मजबूत हो जाते हैं कि अब उखाड़ेंगे तो वाकईतन चीखें निकलेंगी। ये बात मां बाप को चाहिए, बच्चों को सिखाएं, जब वो बुलूगत की दहलीज पे कदम रखें तो उस वक्त बच्चों को सिखाना चाहिए कि आप मां बाप उनको सिखाएं, बेटे को बाप सिखाए और बेटी को मां सिखाए। तो हमारे यहां सिखाने का मामूल ही नहीं है, इंटरनेट सिखा दिया उसको, फिल्में देख रहा है, उसमें बैठ के गाने सुन रहा है, ये चीजें सिखाई हैं उसको। सफाई जिस्म की कैसे रखनी है, तहारत के मसाइल तो खवातीन जानती नहीं है। आजकल मैं देख रहा हूं घरों में बाल्टियों में पानी रखा होता है, बच्चे जाके हाथ डाल देते हैं उसमें, कोई फिक्र ही नहीं है खातून को, मां ये चीजें जानती नहीं है। बच्चा हाथ डाल रहा है उसी में, उसी से उसी चप्पलों में बैतुल खला, उसी से किचन, क्या क्या हो रहा है घरों के अंदर, अल्लाह की पनाह। آپ صلی اللہ علیہ وسلم نے حکم دیا، اذا استيقظ احدكم من منامه فلا يغمسن يده في الاناء حتى يغسله ثلاثه، جب تم میں سے کوئی شخص نیند سے بیدار ہو تو اپنا ہاتھ پانی میں ہرگز نہ ڈالے جب تک کہ اس ہاتھ کو تین دفعہ دھو نہ لے۔ کتنی صفائی کا خیال کیا ہے یا نہیں کیا؟ اس لیے کہ آگے آتا ہے فَإِنَّهُ لَا يَدْرِي أَيْنَ بَاتَتْ يَدُهُ، اس لیے کہ اس کو معلوم نہیں ہے کہ اس کے ہاتھ نے رات کہاں گزاری ہے۔ ہاتھ شرمگاہ پہ بھی لگ سکتا ہے اس کا سوتے میں، ہاتھ کہیں نجاست کی جگہ پہ بھی لگ سکتا ہے، یہ بھی ممکن ہے کسی جانور نے اس کے ہاتھ کو ناپاک کر دیا ہو۔ اس احتمال کی بنیاد پر حکم دیا ہے کہ صبح اٹھو تو برتن میں براہ راست ہاتھ، بولو بھائی، نہ ڈالو، بلکہ ہاتھ کو پہلے دھو لو۔ تو یہ جب عاقل بالغ کے بارے میں یہ حکم ہے تو بچوں کے ہاتھ تو سارا دن پتہ نہیں کہاں کہاں لگ رہے ہوتے ہیں، کبھی ناک میں انگلی گھما رہا ہے بچہ، کبھی پیمپر گیلا پیمپر پکڑا ہوا ہے اس نے، کبھی گوں اٹھا رہا ہے بچہ، تو 24 گھنٹے نگرانی ممکن نہیں ہے۔ وہی بچہ لا کے آتا ہے اور پانی کے برتنوں میں ہاتھ ڈالتا ہے، وہی بچہ کھانے کی چیزوں میں ہاتھ ڈال رہا ہوتا ہے۔ بھائی یہ بچے شور نہ کریں اوپر، کوئی صاحب ان کو ذرا سنبھال لیں بچوں کو۔ تو یہ صفائی ستھرائی کی چیزیں جو ہے نا، یہ والدین کی ذمہ داری ہے کہ اپنے بچوں کو سکھائیں۔ یہ بچے جب ذرا بالغ ہونے لگتے ہیں، پیشاب کرتے ہیں، فوراً اٹھ کے چلے جاتے ہیں وہ، تو بیٹے کو، باپ کو، باپ کی ذمہ داری ہے بیٹے کو سکھائے کہ بیٹا جب پیشاب کرو تو پیشاب کے قطرے آتے ہیں تھوڑی دیر تک، اس کو تسلی سے، جب تسلی ہو جائے کہ اب قطرے آنا بند ہو گئے ہیں، اس کے بعد استنجا کر کے نکلو باہر۔ وہ پیشاب کیا جیسے لڑکے کرتے ہیں آج کل، مختلف اداروں میں آپ جائیں وہ ٹوائلٹ بنے ہوئے، ادھر پیشاب کیا، ادھر پتلون چڑھائی، نکل لیے۔ بھائی وہ پیشاب نکل رہا ہے، تمہاری پینٹ پہ لگ رہا ہے، اسے اس سے کوئی غرض نہیں ہے۔ طہارت وہارت کے مسائل سب ختم ہوتے جا رہے ہیں، وہی جو یورپ کا کلچر ہے نا، وہی آ رہا ہے ہمارے معاشرے میں، بغیر ہاتھ دھوئے کھانا کھانا اور طہارت کے استنجا وستنجا ختم۔ تو وہی چیزیں سیکھ رہے ہیں، اس کو فیشن بھی سمجھتے ہیں۔ اس زمانے میں کوئی کھانے سے پہلے ہاتھ دھو رہا ہوں نا، لوگ سمجھتے ہیں پینڈو ہے، بیوقوف ہے، یہ حالت ہو گئے ہیں۔ یہ حالات یعنی میں خود دیکھ رہا ہوں، یہ بیوقوف آدمی ہاتھ دھو رہا ہے جا کے۔ تو جلدی جلدی بات کو میں مکمل کروں، میں اس کر رہا تھا کہ اللہ تعالی نے ہر ہر چیز میں اعتدال کا حکم دیا ہے۔ تو خواہشات جو ہے نا، انسان کی خواہشات وہ ہے لامحدود۔ بے دین آدمی جتنی خواہشات اپنی پوری کرتا ہے، دیندار آدمی اس سے بھی کم پوری کرتا ہے، دیندار آدمی اس سے بھی کم۔ اب جذبہ تو ہے ہر شخص کے دل میں خواہشات پوری کرنے کا، تو شیطان کیا کرتا ہے؟ شیطان کہتا ہے تم اپنی خواہش بے دینی کے طریقے سے پوری نہیں کرتے، تو میں تمہیں دین میں ایسا طریقہ بتاتا ہوں کہ دیکھنے میں دین لگے گا مگر اس کا دین سے تعلق نہیں ہوگا۔ اب دیکھو گلوکاروں اور فنکاروں اور اداکاروں کو ہوتا کیا ہے؟ ناچنے کا شوق، تاکہ ہماری دنیا میں کیا ہو جائے، واہ واہ ہو جائے، شہرت ہو جائے۔ ایک ڈانسر ڈانس کیوں کرتا ہے؟ لوگ دیکھیں، اور تھوڑا اس کا اپنا بھی دل کر رہا ہوتا ہے کچھ ہلنے جلنے کا۔ آپ وہی کام ربیع الاول کے مہینے میں نبی کی محبت میں شروع کر دیں، صرف لیبل بدل گیا ہے، عنوان بدل گیا ہے۔ سمجھ میں آ رہی ہے بات؟ سارے کام وہی ہیں جو فنکار، اداکار، گلوکار کرتے ہیں۔ عنوان کیا ہے؟ وہ نبی کی محبت کا لفظ استعمال نہیں کرتے، آپ کیا کرتے ہیں؟ آپ عشق مصطفیٰ کا عنوان استعمال کر لیتے ہیں۔ بات تو ایک ہی ہو گئی نا، نتیجہ تو وہی نکل رہا ہے، وہ بھی ناچ رہا ہے، آپ بھی ناچ رہے ہیں، وہ بھی موسیقی کی دھنوں پہ سر ہلا رہا ہے، آپ بھی موسیقی کی دھنوں پہ سر ہلا رہے ہیں۔ فرق اتنا ہے کہ وہ موسیقی کی دھنوں میں اپنی محبوبہ کا نام لے رہا ہے، آپ محمد صلی اللہ علیہ وسلم کے نام کو غلط استعمال کر رہے ہو اور اپنا عاشق مصطفیٰ ہونا ظاہر کر رہے ہو۔ ربیع الاول کا چاند نظر آتے ہی بریک ڈانس کی تیاریاں شروع ہو چکی ہیں، جہاں تک میری معلومات ہے۔ جتنے ملک کے مشہور مشہور گویے، میراثیے، ڈھولکی ہیں، سب کا دھندا بتاؤ بھائی، آپ تو مجھ سے زیادہ جانتے ہیں نا، آپ کا تو کھارا در بھی آنا جانا ہوتا ہوگا، ہمارا تو اس طرف روٹ ہی نہیں پڑتا۔ کھارا در ہے، صدر ہے، ملک کے جتنے بڑے بڑے ڈھولکی اور میراسی ہیں سارے آج کل متحرک ہو گئے کہ نہیں ہو گئے؟ خواہشات پوری ہو رہی ہیں وہی کام جو شیطان چاہتا ہے، مگر نام کس کا استعمال ہو رہا ہے؟ عشق مصطفیٰ کا۔ دیکھو عید کا جو دن ہوتا ہے نا، عید کا وہ دن پوری دنیا کا ہر مسلمان مناتا ہے۔ ایسی عید عید ہی نہیں ہے کہ آدھے منا رہے آدھے نہیں منا رہے، یہ عید نہیں ہو سکتی۔ مذہبی تہوار میں جو عید ہے نا، جو خوشی کے تہوار ہوتے ہیں، اس میں دنیا کے ہر مذہب میں ہر شخص کا اتفاق ہوتا ہے۔ ہندوؤں کی ہولی جب آئے گی نا جس دن، اس میں چاہے وہ ہندو ملیشیا میں رہتا ہو، چاہے وہ جدہ میں ہو، چاہے وہ پاکستان میں ہو، چاہے وہ ہندوستان میں ہو، دنیا کے کسی بھی کونے میں ہوگا، ہولی ایک ہی دن منائے گا وہ۔ اس میں اختلاف نہیں ہوگا کہ بعض لوگ کہیں گے کہ یہ ہولی کا دن ہے، بعض کہیں گے کہ یہ ہولی کا دن نہیں ہے۔ یہ مذہبی تہوار ہے ان کا، اس میں وہ اپنا ہندو ہونا ثابت کرتے ہیں۔ عیسائیوں کی عید کس دن ہوتی ہے؟ 25 دسمبر، کل تھی نا 25 دسمبر۔ چاہے عیسائی کسی بھی فرقے سے عیسائی کا تعلق ہو، وہ 25 دسمبر کی رات کو عید مناتے ہیں کہ نہیں مناتے؟ چاہے کسی بھی فرقے سے تعلق ہو۔ یہودیوں کی جو عید کا دن ہے، وہ سارے اس دن متفق ہو کر عید مناتے ہیں۔ عید کے دن میں کسی کا اختلاف، چاند میں جو اختلاف ہے نا ہمارے ہاں، وہ ایک الگ نوعیت کا ہے۔ ہمارے ہاں یکم شوال، شوال کی پہلی تاریخ عید کا دن ہے۔ ساری دنیا کے سارے مسلمان جو بھی اللہ کو مانتے ہیں اور قرآن کو اللہ کی کتاب مانتے ہیں، ان سب کا اتفاق ہے کہ عید کس دن ہوتی ہے؟ شوال کی پہلی تاریخ۔ اس پہلی تاریخ میں اگر اختلاف ہو گیا تو الگ بات ہے کہ کس چاند دیکھنے میں اختلاف ہو گیا تو، لیکن اس پر تو اتفاق ہے کہ کس دن ہوگی؟ پہلی تاریخ۔ اور بقرعید کس دن ہوتی ہے؟ 10 ذی الحجہ۔ کوئی کیسا ہی مسلمان ہو، رفع الیدین کرنے والا، رفع الیدین کے بغیر، حتیٰ کہ وہ فرقے جو اہل سنت والجماعت سے خارج ہیں، شیعہ ہیں، بوہری ہیں، یہ لوگ بھی کیا کرتے ہیں؟ بھئی یکم شوال ہی عید کا دن ہے، عید میں اختلاف نہیں ہوتا۔ اگر یہ عید میلاد النبی 12 تاریخ واقعی عید کا دن ہے تو سعودی عرب میں کیوں نہیں منایا جا رہا؟ پاکستان کے بھی بعض علاقوں، ناظم آباد میں پتہ ہی نہیں چلتا 12 ربیع الاول ہے، کھاڑا در میں ابھی سے پتہ چلنا شروع ہو گیا۔ نہیں آ رہی بات سمجھ میں؟ ایک شہر میں ہی، ایک علاقے میں ہے اور دوسرے علاقے میں نہیں ہے۔ تو یہ دنیا میں کسی قوم کے پاس ایسی عید ہوئی کہ کھارا در والے تو منا رہے ہیں؟ کھارا در سے آپ ڈبلیو گیارہ میں بیٹھے، 4K میں بیٹھے، ڈبلیو گیارہ شاید نہیں جاتی کھارا در، 4J میں بیٹھ کر آپ جیسے ہی اٹھ رہے پیٹرول پمپ نازم آباد، وہاں اس کا ایک جھنڈی بھی نظر نہیں آئے گی آپ کو۔ آئے گی بھی تو ممکن ہے کسی کھارا در والے نے وہاں گھر لیا اور اس نے لگا دیا وہاں پہ۔ ایک شہر میں ہی کہیں منائی جا رہی ہے، کہیں ایک فریق کہہ رہا ہے یہ ہے ہی نہیں، دوسرا کہہ رہا ہے دھوم دھام سے ایک مہینہ پہلے سے منا رہا ہے۔ حیدرآباد چلے جائیں، وہاں بعض علاقوں میں ہے بعض میں نہیں ہے، پشاور میں زیادہ علاقوں میں نہیں ہے، کوئٹہ میں ہے ہی نہیں، کوئٹہ میں سوائے چند لوگوں کے اور کوئی مناتا ہی نہیں ہے۔ افغانستان چلے جائیں گے تو تصور ہی نہیں ہے، ترکی میں نہیں ہے، ملیشیا میں نہیں ہے، انڈونیشیا میں نہیں ہے، پورے سعودی عرب میں نہیں ہے، دبئی میں نہیں ہے، شارجہ میں نہیں ہے، متحدہ عرب امارات کے کسی ریاست میں نہیں ہے۔ تو بھائی یہ کیسی عید ہے؟ جو ہے تو عید مگر انڈا موڑ میں نہیں ہے، آئی بات سمجھے؟ اور آگے پٹیل پاڑا پہ ملے گی، اورنگی ٹاؤن کی ایک گلی میں ہے، دوسری گلی میں نہیں ہے، ادھر ایک گھر میں بلکہ ایک گلی کے ایک گھر میں ہے، دوسرے گھر میں نہیں ہے، ادھر حلوے امانڈے، ادھر وہ سمپل طریقے سے چل رہا، اس کو پتا ہی نہیں کہ آج 12 تاریخ بھی ہے۔ بلکہ ایک ہی گھر میں ابا نے عید منائی بھی، بیٹے کی نہیں ہے۔ میں نے ایسا بھی دیکھا، ایک گھر میں داخل ہوا، ادھر یا رسول اللہ مدد، ابا نے لکھوایا اسٹیکر اور ہری جھنڈی، اسی گھر میں دوسرا اسٹیکر صرف یا اللہ مدد۔ صحیح ہے، وہ بیٹا بتا رہا ہے کہ میں یا رسول اللہ مدد کو، باپ بریلوی ہے، بیٹا دیوبندی ہے۔ اب ابا منا رہے ہیں عید میلاد النبی کے دن، ابا نے چمک پٹیاں لگا کے بیٹھے ہوئے ہیں، بیٹا سیول ڈریس میں گھوم رہا ہے۔ تو یہ خود یہی ایک دلیل کافی ہے کہ یہ عید کا دن نہیں۔ اگر یہ اللہ اس کے رسول نے عید قرار دیا ہوتا تو بھائی یہ تو مذہبی تہوار ہوتا، ابا بھی منا رہا ہوتا اور بیٹا بھی منا رہا ہوتا، اور اصل اوریجنل عید اتنے اہتمام سے نہیں منائی جاتی. اوریجنل عید میں جو عید الفطر ہے اس میں کبھی آپ نے دیکھا ملک کے مشہور گویے بلائے جائیں؟ پرانے گویوں پر ہی اکتفا کیا جاتا ہے. جو پرانے ہیں نا گلوکارونی کی نئی نئی فلمیں آ جاتی ہیں وہی دیکھنے چلے جاتے ہیں لوگ. باقاعدہ نئے نئے گویے مارکیٹ سے چمک پٹیوں کا کاروبار اتنے عروج پہ نہیں ہوتا. ابھی ہر جگہ چمک پٹیاں, حلیم والا بھی بن ٹھن کے بیٹھا ہوگا, اللہ کی پناہ یہ جا کہاں رہا ہے معاملہ. تو یہ مذہب نہیں ہے, دین نہیں ہے, مذہب کے نام پہ اپنی خواہشات کو پورا کرنے کا جذبہ ہے. نام مذہب کا ہے, خواہشات وہی ناچنے گانے کی اور موسیقی کی دھنے سننے کی جو ایک انسان میں خواہش ہوتی ہے اس کو مذہب کے عنوان سے پورا کر رہا ہے انسان. تو اللہ تعالیٰ ایسی بدبختی سے ہماری حفاظت فرمائے. ربیع الاول میں کچھ بھی نہ کریں, جیسے نارمل چل رہے ہیں ایسے ہی چلتے رہیں. بہت زیادہ کسی نے تو نعت پڑھ سکتا ہے, وہ عام دنوں میں بھی پڑھ سکتا ہے. ربیع الاول میں کچھ زیادہ پڑھ لے تو بھی ٹھیک ہے کہ چلو جی نبی صلی اللہ علیہ وسلم اس مہینے پیدا ہوئے تھے, آپ کو جوش محبت کے زیادہ آ رہے تو نعت پڑھ سکتے ہیں, آپ مسجد میں پڑھ لیں, گھر میں پڑھ لیں, اس سے زیادہ کچھ کرنے کی ضرورت نہیں ہے. تو عیدوں کے دن اللہ اس کے رسول نے ہمیں متعین کر دیے. اس پہ بہت کچھ کہنا ہے, پھر انشاءاللہ پھر کہیں گے کبھی. اللہ تعالیٰ عمل کی اور سمجھنے کی توفیق عطا فرمائے.